नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 23 गते सोमबार, असार शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार 7 जुलाई सन् 2025, नेपाल सम्बत 1145, आज दिल लाथो 12। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। राष्ट्रिय सड़क सञ्जालमा जोड़ियो हुम्ला, ऐतिहासिक कार्य, गर्वको विषय, शीर्षकमा गोर्खापत्र लेख्छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आइतबार कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको दोजाम कर्णाली नदीमाथि हालै निर्मित चुवाखोला बेली ब्रिजको उद्घाटन भएसँगै हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सड़क सञ्जालसँग जोड़िएको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 5 स्थित दोजाम कर्णालीमा निर्मित उक्त बेलीब्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सधैँ पछाडि परेको र पारिएको उपमा पाउँदै आएको हुम्ला जिल्ला पनि राष्ट्रिय सड़क सञ्जालमा जोड़िनु सुखद भएको बताउनुभयो। उहाँले हुम्लावासीको माग वर्तमान सरकारले पूरा गरेको र यसका लागि निर्धारित समयमा काम गरेर आजको यो अवस्थामा ल्याएकोमा नेपाली सेनालाई धन्यवाद दिनुभयो। प्रधानमन्त्री ओलीले आफू विशेष उत्साह लिएर खारपुनाथमा आइपुगेको र कर्णाली अब उत्तर र दक्षिण अन्तर्देशीय सड़क सञ्जालसँग जोड़िनु गर्वको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, हामी सबै नेपालीका लागि यो गर्वको क्षण हो। कर्णाली कोरिडोर जोड़िएपछि हुम्लासम्मको यात्राले मलाई भावनात्मक र उत्साही बनाएको छ। उहाँले आइतबारबाट सञ्चालनमा आएको कर्णाली कोरिडोर हुम्ला खण्डको चुवाखोला बेली ब्रिजले दक्षिणी छिमेकी मित्र राष्ट्र भारत र उत्तरी छिमेकी मित्र राष्ट्र चीनलाई सड़क मार्गले जोड़ने काम गरेको बताउनुभयो। यो राजमार्ग बाँके स्थित सीमावर्ती क्षेत्र जमुनाहा नाकाबाट शुरू भई हुम्ला स्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा पुगेर टुंगिन्छ। 410 किलोमिटर यस सड़कले कर्णालीलाई उत्तर र दक्षिण अन्तर्देशीय सड़क सञ्जालमा जोड़ने कार्य गरेको उहाँले बताउनुभयो। देश निर्माणको यात्रामा आजको दिन एक कोशीडुंगा साबित भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। माध्यमिक शिक्षा परीक्षा एसईको राष्ट्रिय नतिजामा सुधार देखिए पनि मधेस प्रदेश भने कमजोर देखिएको छ। एसईको नतिजाले मधेस प्रदेशको विद्यालय शिक्षाको अवस्था निकै कमजोर रहेको पुष्टि गरेको हो। मधेस प्रदेशका 8 जिल्लाबाट 2081 सालको एसईमा 87,879 जना विद्यार्थी सहभागी भएका थिए। सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय एकाईले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जसमध्ये 35,343 जना मात्र उत्तीर्ण भएका छन्। यो कुल सहभागी विद्यार्थी संख्याको 45% भन्दा थोरै हो, जबकि असार दोस्रो साता सार्वजनिक भएको एसईको राष्ट्रिय नतिजामा मुलुकभर गत वर्षको तुलनामा 14% हाराहारीमा वृद्धि देखिएको थियो। मधेस प्रदेशको नतिजा अनुसार 42,526 विद्यार्थी अवकृत अर्थात नन ग्रेडेड समूहमा परेका छन्। यो समूहमा पर्नु भनेको तत्कालका लागि कक्षा 11 भर्ना हुने बाटो बन्द हुनु हो। यो खबर गोर्खापत्र दैनिकमा मधेसमा कमजोर एसई नतिजा शीर्षकमा प्रकाशित छ। एसईकै प्रसंग आजको नागरिक दैनिकमा एसईमा बाल सुधार गृहका विद्यार्थी 100% उत्तीर्ण शीर्षकमा प्रकाशित छ। मानिसले जीवनमा उचित माया पायो भने जीवन नै बदल्न सक्ने उदाहरण देखाइदिएका छन् भक्तपुरको सानोठिमी स्थित बाल सुधार गृहका विद्यार्थीले। बाल सुधार गृह अन्तर्गत भक्तपुरको मध्यपुर थिमी नगरपालिका 2 सानोठिमीमा सञ्चालित स्कूलबाट पछिल्लो एसई परीक्षामा सामेल 100% विद्यार्थी उत्तीर्ण भएबाट यसको पुष्टि भएको हो। युसेफ नेपाल बाल सुधार गृह अन्तर्गत सानो ठिमीमा बाल प्रभा माविको नामबाट नमूना विद्यालय सञ्चालित छ। त्यही विद्यालयबाट एसईईडीका सम्पूर्ण विद्यार्थी परीक्षामा उत्तीर्ण भएका हुन्। यो स्कूल मध्यपुर थिमीमा सञ्चालित 18 सरकारी विद्यालय मध्येबाट सर्वोत्कृष्ट नतिजा निकाल्न सफल भएको हो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा दुई छोराका नाममा गणेश बहादुरले विद्यालयलाई दान गरे पाँच रोपनी जग्गा शीर्षकको खबर प्रकाशित छ। जन्ते ढुङ्गा गाउँपालिका पाँच चिसापानीका गणेश बहादुर कार्कीले दश वर्ष सशस्त्र द्वन्दमा ज्यान गुमाएका आफ्ना दुई छोराको नाममा बालोदय आधारभूत विद्यालयलाई निशुल्क जग्गा उपलब्ध गराउनु भएको छ। शहीद कैलाश कार्की र थिर बहादुर कार्कीको नाममा गणेश बहादुर विद्यालयलाई पाँच रोपनी जग्गा दान गरिएको हो। तत्कालीन शाही सेनाले 17 भदौ 2060 कैलाश र थिर बहादुरको गोली हानेर हत्या गरेको थियो। गणेश बहादुरले आफ्नो नाममा रहेको जग्गाले मात्र विद्यालयका लागि आवश्यक ठाउँ नपुग्ने भएपछि छिमेकी सीता नेपालीको जग्गा समेत खरिद गरेर विद्यालयको नाममा दिएको विद्यालय प्रशासनले जनाएको छ। गणेश बहादुर विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। हत्या हुनुअघि कैलाश बालोदय आधारभूत विद्यालयका शिक्षक हुनुहुन्थ्यो। उहाँका भाइ श्याम सुन्दर कार्की अहिले पनि बालोदय आधारभूत विद्यालयमा शिक्षण पेशामा आबद्ध हुनुहुन्छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको कारोबार दैनिकबाट वैदेशिक रोजगारीमा जानेलाई ऋण दिने, खाड़ी दुई र यूरोप जान 5 लाख दिने सरकारको तयारी शीर्षकको खबर लिँदैछौ। वैदेशिक रोजगारीमा युवाले चर्को ब्याजमा ऋण लिएर जानुपर्ने बाध्यता अन्त्य गर्न सरकारले सहुलियत ऋणको व्यवस्था गर्ने तयारी गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2082 अन्तिम चरणमा पुर्याएको हो। खाड़ी मुलुक जानेहरूलाई कम्तीमा 2 लाख र यूरोप जानेलाई 5 लाख रूपियाँसम्म ऋण उपलब्ध गराउन सकिने प्रावधान समेट्न खोजिएको छ। श्रम मन्त्री शरद सिंह भण्डारीको अध्यक्षतामा हिजो सरकारवालाहरूसँग टुंगो लगाउने गरी मस्यौदामाथि छलफल भएको छ। छलफलमा मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटर ब्याजीको पासोमा फँसेकाले चिन्ता व्यक्त गर्दै कार्यविधि लागू भए श्रमिकहरूले सहज र सरल तरिकाबाट बिना धितो ऋण पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, मैले भन्दै आएको 3D डेप्ट, डेथ र डिजिटल ट्र्याप मध्ये यसले डेप्ट ट्र्यापलाई सम्बोधन गर्छ। यसबाट श्रमिकहरू विदेश गएर कमाएपछि फर्किँदासम्म ऋणबाट पनि मुक्त हुने र राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा, बीमा जस्ता अन्य सुविधाहरू पनि पाउनेछन्। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले मिटर ब्याज तथा चर्को ब्याजमा ऋण लिने बाध्यता हटाउन बैंक मार्फत ऋणको व्यवस्था गर्न लागि हो। श्रम मन्त्रालयले यो योजनालाई प्राथमिकताका साथ अघि बढ़ाएको छ। वैदेशिक रोजगारीमा जान सेवा शुल्क समेत ऋण खोज्नुपर्ने बाध्यता भएका श्रमिकलाई बैंकसँग सम्झौता गरेर सस्तो ब्याजमा ऋण दिने व्यवस्था गर्ने योजनाका बारेमा छलफल अन्तिम चरणमा पुगेको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट नाबालिगसँगको विवाहलाई मंजूरी नदिएको निहुमा परिवारका चारैजनाको हत्या शीर्षकको खबर लिँदैछौ। आइतबार बिहान झिसमिसेमै भोजपुर प्रहरीको कन्ट्रोल रूममा फोनको घण्टी बज्यो। फोन गर्ने व्यक्ति राजेन्द्र राईले आफू ज्यान जोगाउन चारजनाको हत्या गरेको र आफू पनि घाइते भएकाले बचाइदिन आग्रह गरे। बिहानै आएको फोनले प्रहरीलाई शुरूमा झस्कायो, कसैले झुक्क्याएको हो कि भन्ने आशंका पनि भयो। तर पुनः फोन गर्दा राजेन्द्रले ससुराली पक्षको हत्या गरेको स्वीकारेपछि प्रहरीले तुरन्तै फोनको लोकेशन ट्रेस गरेर टोली खटायो। सदरमुकामदेखि 32 किलोमिटर टाढाको घटनास्थलमा राजेन्द्रका 68 वर्षीय ससुरा बेलबहादुर गिरी, 45 वर्षीय सासू मन्जु, 16 वर्षीय पत्नी मनिषा र 9 वर्षीय सालो सपनको शव प्रहरीले फेला पारेको छ। राजेन्द्रलाई भने प्रहरीले घटनास्थलभन्दा करिब 3 किलोमिटरको दूरीमा घाइते अवस्थामा फेला पारेको थियो। उनी आफै घाइते अवस्थामा लडेका थिए, पेटमा चोट लागेको थियो। जिल्ला प्रहरीका एक अधिकारीले भने पक्राउ गरेर तुरन्तै जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। हाल उनलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार घाइते राजेन्द्रको पेटमा 3 ठाउँमा गहिरो चोट लागेको छ। उनको अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। घाइते भए पनि उनी बोल्न सक्ने अवस्थामै छन्। शल्यक्रिया गर्ने तयारी भइरहेको छ उहाँले भन्नुभयो। कार्कीका अनुसार राजेन्द्रले ससुराली पक्षले आफूलाई आक्रमण गरेपछि प्रतिकारमा सबैको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्। अघिल्लो वैवाहिक सम्बन्ध विच्छेद भएपछि भोजपुर नगरपालिका दुई हेलौछाका 30 वर्षीय राजेन्द्रले रामप्रसाद राई गाउँपालिका दुईकी 16 वर्षीय मनिषासँग दोस्रो विवाह गरेका थिए। भोजपुर सदरमुकाम आसपास निर्माण मजदूरी गर्दै आएका राजेन्द्र र मनिषाबीच प्रेम सम्बन्धपछि उनीहरूले गत असोजमा भागेर विवाह गरेका थिए। एकातर्फ छोरीको उमेर र अर्कोतर्फ अन्तर्जातीय सम्बन्ध भएकाले मनिषाको परिवारले उक्त विवाहलाई स्वीकारेको थिएन। मनिषासँगको दोस्रो विवाहबारे राजेन्द्रले आफ्नो परिवारलाई समेत कुनै जानकारी नगराएको देखिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा कम पढेका भन्दा धेरै पढेका बेरोजगार शीर्षकको खबर प्रकाशित छ। मुलुकमा शिक्षाको स्तर जति जति उच्च छ बेरोजगारी दर पनि त्यति नै उच्च पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सामान्य पढे लेखेको भन्दा डिग्री हासिल गरेकाहरूमा बेरोजगारी दर उच्च देखिएको छ। त्यति मात्र होइन, राम्रो आर्थिक स्थिति भएका घर परिवारका व्यक्तिहरूमा पनि बेरोजगारी दर उच्च रहेको प्रतिवेदनले देखाएको छ। मुलुकमा स्नातक गरेका 6.2% बेरोजगार छन्, जसमा 8.1% महिला र 5.1% पुरूष छन्। त्यस्तै माध्यमिक शिक्षा प्लस टू सम्म पास गरेका 6.5% बेरोजगार छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको हिमालय टाइम्सबाट गौरीशंकरको करूण पुकार, बमले शरीर जल्यो अन्यायले मन शीर्षकको खबर लिँदैछौ। म रौतहटको राजा इटा भट्टामा काम गर्थे। त्यति बेला हामी 3 जना थियौं। हामीलाई पैसा लिन बोलाएको थियो। घरको ढोकासम्म पुगेका मात्र थियौं, 81 बम विस्फोट भयो। 43 वर्षीय गौरीशंकर रामचमारले आँखा रसाउँदै आफ्नो जीवनको सबैभन्दा भयावह दिनको सम्झना गर्नुभयो। नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम छुटेको 1 महिनापछि काठमाडौँ आएर सार्वजनिक रूपमा उहाँले घटना विवरण सुनाउनु भएको हो। उहाँ न्यायको खोजीमा भारतबाट काठमाडौँ आउनुभएको हो। रामका अनुसार आलमको इटाभट्टामा काम गर्ने उहाँ चुनावको अघिल्लो साँझ 2064 चैत 27 गते घरमा जानुभएको थियो। बमले दुवै कान उडाइदियो, अनुहार घाँटी र छातीमा ठूलो चोट लाग्यो। घरमा पुग्ने बित्तिकै विस्फोट भयो। बम विस्फोट भएको घर पछाडि पानी थियो, शरीरमा पानी हाले, फेरि भागे। अनि मलाई के भयो, कहाँ पुगे केही थाहा भएन। हिजो काठमाडौँ स्थित रिपोर्टर्स क्लबमा उहाँले घटनाको फेरिस्त बताउनुभयो। यो खबर आजको हिमालय टाइम्सबाट लिएका हौं। इजरायल हमास युद्धविरामका लागि दोहामा वार्ता हुँदै शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच युद्धविराम र बन्धक मुक्ति सम्बन्धी अप्रत्यक्ष वार्ता स्थानीय समय अनुसार आइतबार कतारको राजधानी दोहामा शुरू हुने भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको अमेरिका प्रस्थान अघि वार्ता शुरू हुन लागेको हो। उनी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि वाशिङटन जाने बताइएको छ। इजरायल हमास बीचको युद्धविराम वार्ताका लागि कतारले मध्यस्थता गरिरहेको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।